अभिव्यक्तिको अर्को माध्यम
उद्गार।
मान्छे त पौडिन्छ, जंगार तर्छ, पुल हाल्छ, भएन डुङ्गा चढ्छ, जहाज चढ्छ, मान्छे त जसरी भए पनि पानी तर्छ। तर एउटा नदी कदाचित मान्छेको भेलमा बग्यो भने, कदाचित शहरको समुद्रमा डुब्यो भने, तर्न पनि सक्दैन, सास फेर्न पनि सक्दैन, डुबेर मर्छ। चोभारमा नेपालको सबैभन्दा निर्जीव पानी बग्छ। चोभारमा नेपालको सबैभन्दा निर्जीव पानी बग्छ।
बागद्वारदेखि चोभारसम्म
कवि केदार शर्माका यिनै कविता पंक्तिबाट आजको उद्गारको उठान गरेका छौं। कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक स्वागत गर्दछु। तर एउटा नदी कदाचित मान्छेको भेलमा बग्यो भने, कदाचित शहरको समुद्रमा डुब्यो भने, तर्न पनि सक्दैन, सास फेर्न पनि सक्दैन, डुबेर मर्छ। चोभारमा नेपालको सबैभन्दा निर्जीव पानी बग्छ।
बागमतीको पानी यस्तो छ।
आजको कार्यक्रम उद्गारमा यही कविताको सेरोफेरोमा रहेर केही कुराकानी पनि गर्छौ। त्यसो त केदार शर्मा चिर परिचित लेखक हुनुहुन्छ, स्रष्टा हुनुहुन्छ, कवि हुनुहुन्छ, बहुविधामा कलम पनि चलाउनुहुन्छ, उहाँ संचार कर्मी पनि हुनुहुन्छ। तर रेडियो नेपालमा कार्यक्रम उद्गारमा भने पहिलो पटक उहाँको आवाज हामीले पेस्दैछौ। अहिले भने म सोझै स्वागत गर्छु।
धन्यवाद रमेशजी।
कविताको उठान मैले गरिसकेको छु।
बागद्वारदेखि चोभारसम्म
यो चाहिँ केदार शर्माको वातावरण प्रति समर्पित कविता हो।
एक किसिमले वातावरणप्रति समर्पित भन्दा पनि हुन्छ, किनभने मैले वातावरण पत्रकारिता या वातावरणीय चेतना जगाउने काममा लामो समयसम्म बिताएको भएकाले मैले लेखेको चीजलाई वातावरणसित जोडिएर यो आउनु स्वाभाविकै हो। सायद वातावरणका क्षेत्रमा काम नगरेको कविले लेखेको भएदेखि यसलाई एउटा कविता मात्रै, एउटा नदीका बारेमा लेखेको कविता मात्रै भनिन्थ्यो होला। तर वातावरणको नाम आए पनि मलाई आपत्ति चाहिँ छैन, किनभने हामी बाँचेकै त परिवेशकै नै कुरा हो।
बागमतीको माया पनि त हो नि है।
हो, बागमती मैले 15-16 वर्षको उमेरदेखि पानी खान थालेको नदी हो। बागमतीको पानीको शुरूको स्वाद मलाई थाहा छ। अहिले जस्तो धेरै नभइकन, बोरिङको पानी ननिकालिकन 35 सालमा काठमाडौँमा बागमतीकै मात्रै पानी खाइन्थ्यो सामान्यतया। म त्यस बेलादेखि बसेको ठाउँ हो काठमाडौँ, जहाँ मैले मेरो जन्मस्थल इलामको भन्दाखेरि बढी समय बिताइसकेको छु, झन्नै दोब्बर समय बिताइसकेको छु। भनेपछि त यो पानी मेरो नसानसामा, मेरो जन्मस्थलको भन्दा बढी पानी मैले यहाँको खाएको छु।
यो कविता सुन्छौ श्रृंखलाबद्ध रूपमा यहाँले तह तह बनाउनु भएको छ।
हजुर,
जहाँ तह आउँछ, जहाँ चाहिँ फड्के मार्न सकिन्छ नि, त्यहाँनिर फेरि एकछिन रोकेर हामी यही कवितालाई पार्श्वमा राखेर यहाँको लेखन जीवनका बारेमा पनि कुराकानी गर्छौ।
हुन्छ।
केन्द्रको सेरोफेरोमा चाहिँ यही कविता रहनेछ, यहाँको यो कविता रहनेछ, र यहाँको सृजनशील जीवनका बारेमा पनि कुरा गर्छौ। कविता शुरू गरौं।
यो कविताको शीर्षक यहाँले भनिहाल्नुभयो, बागद्वारदेखि चोभारसम्म नदीको त्यो खण्ड। बागद्वार भनेको बागमतीको मुहान रहेको ठाउँ, त्यहीँबाट शुरू गरौं है त। जन्मका सम्भावनाहरू, शैशवका रहरहरू, वंशका वेगहरू कसले भन्न सक्छ र सबै हात लाग्छन् भनेर? कसलाई थाहा छ र जीवनमा कता कता हिँड्नुपर्छ, कता कता बग्नुपर्छ, फैलन पाइन्छ कि वैलन पर्छ? तर पनि नदी त दहभरि जमेर पनि अगाडि नै बढ़िरहेको हुन्छ। नदी त जता जता दौड़िए पनि गन्तव्यतिरै गइरहेको हुन्छ। नदी हो जहाँ पनि भंगालिन सक्छ, जहाँ पनि सँगालिन सक्छ। आफू खुशी बग्न पाइन्जेल उसको आफ्नै शान हुन्छ, आफ्नै अभिमान हुन्छ। केही कुरा निश्चित हुन्छन्, केही कुरा अनिश्चित हुन्छन्, त्यसैमा नदीको आफ्नोपन हुन्छ। बाँधले सबै कुरा सुनिश्चित गराइदिन्छ र एउटा नदीको तेजोवध हुन्छ। कविता यहाँ आइपुग्दा हामी ठ्याक्कै सुन्दरी जलको बाँधमा आइपुग्छौं।
हजुर,
र सुन्दरी जलको बाँध भन्दा माथि जुन नदीको एउटा प्राकृतिक बहाव छ, प्रवाह छ, ठ्याक्क बाँधमा आइपुगेपछि सबै कुरा सुनिश्चित त भयो। नदीलाई हामीले ठूल्ठूला पाइपमा हालेर शहरमा लग्यौं, तर नदीको तेजोवध भयो। त्यहाँदेखि पछाडि नदीमा पानी होइन, अरू कुराहरू बग्न,
बागमती होइन ढलमती
बिस्तारै हुँदै गयो।
यति राम्रा कविता लेख्नुहुन्छ, आकार चाहिँ दिनुभएको छैन नि, किन हो यस्तो विलम्ब गर्नुभएको?
किताबको रूपमा
उहिले 40 दशकदेखि नै सक्रिय भएर लेखिराख्नु भएको थियो।
हो, दुई तीनवटा कारणहरू परे। एउटा चाहिँ त्यसपछि म पत्रकारितामा लागेँ, त्यो पनि आफूलाई अभिव्यक्त गर्ने एउटा माध्यम नै हो। आफूलाई अभिव्यक्त गर्ने कामबाट चाहिँ कहिले पनि रोकिएन। दोस्रो कुरो चाहिँ मेरो किताब पर्खेर कोही बसेको होला भने जस्तो मलाई त्यति लाग्दा पनि लाग्दैन। अनि अर्कोतिर हेर्छु, एउटा किताब लगेर दाम पनि नतिरिकन उदाहरणमा लगेर पुस्तक पसलमा झुन्ड्याएर बेच्नेले 25-30% कमिसन
35%
पाएको देख्छु अनि लेखकले 10% पाएको देख्छु। मलाई एकदम ठूलो अन्याय जस्तो लाग्छ त्यो। अनि म जुन कुरालाई अन्याय ठान्छु एउटा किताब लेख्ने रहरले म त्यसैको सहभागी किन बनौं जस्तो पनि लाग्छ। हुन त अहिले त्यही कुरो पनि अलिकति संस्थागत हुँदै आएको छ। प्रतिशतमै न्याय हुन सकेका छैन तर पनि अलिकति अन्यायबाट अलिकति जोगिने उपायहरू छन् उब्जिँदै गएका छन् त्यसैले पनि हो मलाई। तर त्यो त्यो मात्रै कारण होइन, अर्को चाहिँ मैले जेका लागि लेखेको हुँ त्यो पाइराखेको छु भनेको आत्मसन्तुष्टि या यसो साथीभाइको जमघटमा हो। खै थाहा छैन, रहर जागेको छैन, अब एक दुई वर्ष हेरौँ।
सुन्दरजालसम्म हामी झरेका थियौँ, त्यहाँबाट फेरि तल बगौँ।
यो लगभग गौरीघाट पशुपतितिर आइपुग्दाखेरि जब नदीको एकदम डरलाग्दो गरी पूजा हुन थाल्छ गुहेश्वरीको आसपासमा अझ पशुपतिको आसपासमा, त्यहाँ दुईटा अंश छन् त्यहाँनेरि त्यतातिर सोच्दै लेखिएको। हुन त यो पूजा गर्ने क्रम लगभग गोकर्णदेखि शुरू हुन्छ। पुजिँदा पुजिँदै गमलाको पिपल थाहै नपाई कुञ्जिसकेछ, पुजिँदा पुजिँदै गमलाको पिपल थाहै नपाई कुञ्जिसकेछ, जसरी कुञ्जिएको जीवन बाँचिरहेछन् दशौं पटक पूजा गरिएका लाखौं लाख पञ्चकन्या र नवदुर्गाहरू। पीपल कुञ्जिएको छ, जीवन कुञ्जिएको छ, नदी कजिएको छ, रूखको विस्तार जीवनको उन्मुक्ति र नदीको प्रवाह रोकेर पनि पूजा गरिन्छ। बन्द गर शंख र घण्टाका ध्वनिहरू, निभाऊ धूपदीप, फ्याँकिदेऊ चन्दन नक्षता, कलंकित नबनाऊ आस्थालाई, पूजा नगर रूखलाई बढ्न देऊ, पूजा नगर मान्छेलाई हिँड्न देऊ, पूजा नगर तिम्रै पूजाले त ढाकेको छ सबै पापहरूलाई, नदीमा पानी बग्न देऊ, बागमतीमा पानी बग्न देऊ।
आफ्नै गतिमा बगोस् बागमती भन्ने चाहना
हो त। हेर्नुहोस् न, पिपललाई गमला रोपेको छ अनि त्यो बढ्न पाउँदैन, ती कक्रिन्छ होइन। हाम्रो समाजमा छोरीहरूको हामी खुब पूजा गर्छौ, पञ्चकन्या र नवदुर्गा भन्छौ, उनीहरूको स्वतन्त्रता र उन्मुक्तिलाई प्रतिबन्धित गर्छौ, नदीलाई बाँच्छौ चारैतिरबाट र बडा पवित्र भनेर पूजा गर्छौ हामी त। अनि मलाई यी तीनैवटा कुरालाई जोडेर लेख्न मन लागेको हो।
कविता त बगाउनु छँदैछ, अहिले चाहिँ के गर्दै हुनुहुन्छ?
म
खबर पनि सुनौ न।
म अहिले एउटा स्वतन्त्र लेखककै रूपमा नै काम गर्दैछु र अहिले तत्कालमा त तपाईँसितै मिलेर एउटा काम गर्दैछु नि।
हजुर,
रेडियो नेपालमा कथा संसार चलाउँदैछौ हामी।
शनिबारदेखि बिहान सवा नौ बजेदेखि।
अब यो कथा संसारको जन्म कसरी भयो भन्ने पनि श्रोताहरूलाई भनौँ, तपाईँलाई थाहा भए पनि। एउटा संस्था छ हिमाल एसोसिएसन भन्ने, त्यो संस्था फिल्म फेस्टिभलहरू गर्छ, किताबहरू छाप्छ, विभिन्न काम गर्छ। हामीले एउटा दाता कहाँ अनुरोध गरेर एउटा कार्यक्रम पायौं, नेपालीहरूको संस्मरण र कथा लेख्ने क्षमताहरू नेपाली विद्यार्थीहरूको बढाउँ भनेर। त्यो कार्यक्रमको नाम, त्यो प्रतियोगिताको नाम रह्यो रेडियो कथा। त्यो रेडियोबाट प्रसारण त गर्नु थियो नै, अनि रेडियो नेपालमा आएर कुरा गर्दाखेरि यहाँको व्यवस्थापनले, यहाँको कार्यक्रम शाखाले हाम्रो कार्यक्रमलाई स्वागत गर्यो। हामीले एउटा के प्रस्ताव राख्यौं भने, नेपाली आख्यानलाई अगाडि बढाउनलाई एउटा रेडियो नेपालकै कार्यक्रम शुरू गरौं न। त्यो कार्यक्रममा हामी सघाउँछौं हिमाल एसोसिएसनको तर्फबाट, तपाईँहरूले प्राविधिक र प्रसारण तपाईँहरूले जिम्मा लिइदिनुहुन्छ र रेडियो कार्यक्रम मार्फत नै किशोर किशोरीहरूलाई, नवयुवाहरूलाई र उदीयमान लेखकहरूलाई आख्यान लेखनको अलिकति अभ्यास, केही त्यसका सूत्रहरू बताइदिउ, स्थापित लेखकहरूलाई ल्याएर कुराकानी गरौं र सामान्य साहित्यिक कार्यक्रम होइन कि, स्पेसलाइज भन्छन् नि अंग्रेजीमा, एउटा फोकस गरिएको आख्यान र संस्मरण लेखनमा फोकस गरिएको एउटा कार्यक्रम चलाऊ भनेर कथा संसार भन्ने कार्यक्रम चलाउन लागिरहेछौं। त्यो कार्यक्रममा अब तपाईँको र मेरो स्वर नै सुन्नुहुने हो श्रोताहरूले, तर यही बेलामा एउटा सानो लोभ पनि सम्वरण
गर्छु,
एउटा सानो लोभ पनि प्रकट गर्छु। यो कार्यक्रमको अलिक पछिल्लो चरणमा आएर चाहिँ 12-18 वर्षका बालबालिका किशोर किशोरीहरूको कथा लेखन संस्मरण लेखनको प्रतियोगिता हुन्छ, त्यो बारेमा हामी कार्यक्रममा पनि भनि नै रहनेछौ। तर जो लेख्न चाहन्छन्, जो लेख्न चाहनुहुन्छ तपाईँहरू पनि, म खास गरी यो कुरा नवयुवक र बालबालिकाहरूलाई भनिरहेको छु, तपाईँहरू यो कथा संसार अलिकति नियमित सुनिदिनुभयो भने हामी राम्रा राम्रा लेखकहरूलाई भेला पारेर र राम्रा राम्रा सामग्रीहरू जम्मा पारेर अलिकति लेखन सम्बन्धी तालिम पनि,
लेखकका अनुभव अनुभूतिहरू पनि हामी सुनाउँछौँ,
त्यो पनि सुनाउँछौँ। अनि लेखन किन, लेखन के हो, आख्यान लेखनका सूत्र,
राम्रो कसरी लेख्ने,
आफ्नो लेखनलाई शक्तिशाली प्रभावकारी कसरी बनाउने भन्ने कुरा पनि हामी दिन्छौँ।
फेरि कविता बगाऊ।
अहिले पनि म आर्यघाटको आसपासमा छु, मेरो बागमती आर्यघाटको आसपासमा मात्रै छ। भन्छन् देश भनेको न माटो मात्र हो न मुटु मात्र, देश त माटाको मुटु र मुटुको माटो हो। त्यसो भए नदी भनेको के हो त? बगर हो कि पानी हो? ए डाँडा पारीको पानी ल्याएर बागमतीको कायाकल्प गर्ने सपना किनबेच गर्नेहरू हो, आफ्नो छाती छामेर बोल। ए डाँडा पारीको पानी ल्याएर बागमतीको कायाकल्प गर्ने सपना किनबेच गर्नेहरू हो, आफ्नो छाती छामेर बोल। आ आफ्ना कुलदेवता भाकेर बोल। आर्यघाटमा उभिएर पुर्खाको खरानीको किरिया खाएर बोल। के यो मन्दिरमा जे ल्याएर राखे पनि देउता हुन्छ? के यो देशमा जसलाई ल्याएर बसाए पनि नेपाली हुन्छ? के यो बगरमा जे ल्याएर खन्याए पनि बागमती हुन्छ?
प्रश्न निकै गम्भीर छ नि।
धन्यवाद, अब म के भनौँ होइन, तर
सन्दर्भ बागमतीको भए पनि देशको दशा र दुर्दशा त बोलेको छ नि यो कवितामा।
हेर्नुहोस् न, हामी उदारताका नाममा कति धेरै उदार भइसक्यौँ। बागमतीमा मेलाम्चीको पानी आउँछ, काठमाडौँ सुखी होला, त्यो बागमती बागमती नै हो। त्यसपछि के त्यो बगर हो कि पानी हो? त्यो बगरमा जे ल्याएर बगे पनि त्यसलाई बागमती हामीले भन्नुपर्ने कि त्यो पानी चाहिँ बागमती हो थाहा छैन। मैले प्रश्न मात्रै गरेको, यसै हो भन्ने मलाई हक हैसियत छैन, तर कम्तीमा हामीले सोच्न चाहिँ पर्छ होइन।
यो खाल्डोको पीड़ा पनि त हो नि है।
हो, पशुपतिनाथको मन्दिर नै कुनै एउटा प्राचीन राजाले स्थापना गरेका थिए होला, त्यस्ता मन्दिर मूर्तिहरू नै पनि, त्यो शिवलिङ्ग पनि। भोलि त्यसलाई हटाएर अर्को त्यहाँ आयो भनेदेखि हामीलाई, हामी त्यसलाई मान्छौ त? हाम्रो मन खुम्चिँदैन र?
यो त ठूलो सांस्कृतिक प्रश्न भयो नि त
होइन। यदि त्यो बेला चाहिँ मन खुम्चिन्छ भने त्यो पानी पूरै प्रतिस्थापित हुँदा हामीले के सोच्ने थाहा छैन।
कविता बगाउन बाँकी नै छ नि।
कविता छन् छन्, यो जम्मा आठवटा खण्डमा विभाजित छ, अहिले हामी चौथो खण्डमा
फेरि बगाउँ।
यो खण्ड लेख्दाखेरि मेरो मन लगभग थापाथली को पुल भन्दा दक्षिण पश्चिमको भागमा प्रवाहित हुने टेकुतिर बग्दै गरेको नदी, त्यो घाट घाटमा म बागमतीको नाममा एउटा डकुमेन्ट्री फिल्म बनाउने क्रममा धेरै बागमतीको प्रत्येक
पहिल्यै गर्नुभएको काम हेर्दा,
यो त मैले कति भने 1994 भनेको 51 सालतिर गरेको होला। 51 सालतिर मैले बागमती अर्को छैन भन्ने एउटा डकुमेन्ट्री बनाएको थिएँ। त्यो बेला म एउटा टेलिभिजन प्रोग्राम चलाउँथेँ, आँखी झ्याल भन्ने, त्यसबाट प्रसारण पनि भएको थियो बागमती अर्को छैन भन्ने। त्यो बेला के अरे बागद्वारादेखि चोभारसम्मकै प्रत्येक जस्तो ठाउँ हामी हिँडेका थियौँ, म र मेरो साथी ध्रुव बस्नेत। त्यतातिरको बिम्बहरू हुन् अलिकति दिमागमा खेलेका चाहिँ, तर त्यो बिम्ब छैन कवितामा चाहिँ। सानैमा मुगलानको कोठीमा बेचिएकी एउटी बाला एड्स लागेपछि फर्काइन्छ गाउँमा, उपहास घृणा दया संघर्ष जिजीविषा आँसुको नदीमा बग्दै जान्छे, बाँच्नु छ बाँचुन्जेल बाँच्छे। के फरक छ र? एउटा नदीलाई बगरबाट उठाएर शहरमा लगिन्छ, त्यहाँ उसलाई खेलाइन्छ नचाइन्छ भोगिन्छ र बिटुल्नु बिटुलिसकेपछि खेदिन्छ बगरमा। उपहास घृणा दया संघर्ष जिजीविषा बागमती आफ्नै आँसुको भलमा बग्दै जान्छे, बग्नु छ बगुन्जल बग्छ। अब यहाँ आएपछि यो त्यही हो, हेर्नुहोस् न, बम्बईबाट फ्याँकिएकी चेलीको हालत बनाइरहेछौँ हामीले नदीलाई, अनि मान्छे भन्छन् निर्लज्जतापूर्वक बागमती सुक्यो खत्तम भयो। ए बाबा, सुकेको होइन, हरियाली बढेका छन् डाँडाहरूमा, पानी बढेको छ, 3-4 लाख मान्छे बस्ने काठमाडौँमा 50 लाख भन्दा बढीको जनसङ्ख्या भइसकेको छ, कति मान्छे बस्छौँ हामी काठमाडौँमा थाहा छैन। हरेक आधुनिक मान्छेले आफ्नो घरबाट ढल लगेर निर्लज्जतापूर्वक त्यही नदीमा खसालेको छ, खाने पानीको पाइपबाट क्लोरिन मिसाएको पानीले गाडी धुन र बाथरूम सफा गर्न कसैलाई लाज लाग्दैन, छानाको पानी जम्मा गरेर म अलिकति काम चलाउँछु है भन्दाखेरि सबै मान्छे साना हुन्छन् होइन, पुगिसरिआएको मान्छेले गर्ने कामै होइन। वातावरण विनाश भनेको गरीबहरूबाट हुने कुरा होइन, यो सम्पन्नताको परिणति हो। संसारमा जहाँ पनि, युरोप अमेरिकामा होस् या यहाँ होस्, अति उपभोगबाट जन्मिएको समस्या हो। बागमती अति उपभोगको शिकार भएकी हुन्, जसरी अति विलासिता या घिनलाग्दो देह व्यापारले एउटी बालाको अवस्था बनाउँछ नि, बागमतीलाई त्यस्तै भएको। अहिले पनि काठमाडौँका मान्छेहरूले नैतिकतालाई ध्यानमा राखेर पानीको प्रयोग गर्ने हुने, यत्रो पानीको हाहाकार पनि पर्दैन, नदीको पनि यस्तो दुर्गति हुँदैन,
काकाकुल सहर जिउनु पर्दैन
पर्दैन। र संसारका छेउमा हामी दोष लाउँछौ, नेताहरूलाई दोष लगाउँछौ, अरूहरूलाई दोष लगाउँछौ, छाती छामेर छातीमा हात राखेर हामीले पनि बोल्न सक्नुपर्छ यो मुलुकलाई नराम्रो पार्न मैले के गरेको छु भनेर। यदि मेरो चर्बीबाट निस्किएको पानी फोहोर सिधा बागमती गरमा गएर डुब्छ भनेदेखि मैले मुलुक बिगारेकोमा अरूलाई गाली गर्नुभन्दा पहिले आफूतिर सोच्नुपर्छ, फर्केर सोच्नुपर्छ। त्यो कसले गरेको छ त? जसले सेप्टिक ट्याङ्क बनाउने ठाउँै नराखिकन घर बनाएको छ, जसले सेप्टिक ट्याङ्क सफा गर्नुपर्छ भनेर ढलमा लगेर मल मिसाएको छ होइन। नैतिकताको प्रश्न भनेको खालि ठुल्ठूला अखबारमा समाचार आएका भ्रष्टाचारका कुराहरूलाई मात्रै होइन, आफूले गरेर
यी झन् ठूला समाचार
समाचार समाचार हुन नसक्ने समाचार हुन्।
कवितालाई फेरि भगाऊ।
यो पंक्ति लेख्दाखेरि मेरो कविता लगभग टेकुमा आइपुगेको छ, जहाँ विष्णुमती आएर मिसिन्छन् र त्यहाँको पानीको रङ भल्न आएको बेला हो भनेदेखि पानीको रङ कहीँ पनि छैन, हुन त त्यो माथि लगभग पशुपतिदेखि नै त्यस्तो छैन,
रङ्गीन छ,
कालो छ, कालो एकदम रङ्गीन छ होइन। शहरबाट लखेटिएका थाकेका पाकेका घाइते पानीहरू बागमतीको बगरमा आएर लामो सास फेर्छन् अनि त्यही शहरको संवेदनाको लास घिसारेर मलामीको लस्कर चाहिँ अघि बढ्छन्। उता शहर दङ्ग छ र आफूलाई निर्मल ठान्छ, उता शहर दङ्ग छ र सायद आफूलाई निर्मल ठान्छ, शहर उत्साही छ र सायद आफूलाई जीवित ठान्छ, तर बागमतीमा सधैं सधैं त्यही शहरका मूल्यहरूको मृत्यु संस्कार भइरहेको हुन्छ। तर बागमती मौन छ, निष्प्रिय छ, चरैवेती चरैवेती उसित त अर्को विकल्प पनि छैन, एउटा मौन युद्ध चलिरहेछ अनगिन्ती सम्भावना भएको शहर र विकल्पहीन नदीबीच, हेरौं को पछिसम्म बाँच्छ।
प्रश्न छ, फेरि
फेरि प्रश्न छ। हामी यसरी उपभोग गर्छौ नि कुनै चीजलाई, मानव सृष्टिको शुरूदेखि सृष्टिको अन्त्यसम्म हामी नै मात्रै बस्छौ यहाँ, हाम्रा अगाडिका मान्छेहरूले केही गतिलो काम पनि गरेका थिएनन् र हाम्रो पछिका लागि केही चाहिँ।
अभिव्यक्तिको अर्को माध्यम
उद्गार।
यो सड़कको संकीर्णतामा अब नअटाउने भइसकेको छु। इन्जिनियरले सुनुन्, नेता प्राध्यापक र कविहरूले सुनुन्, इतिहासको प्रत्येक आन्दोलनले सुनोस्।
अभिव्यक्तिका विभिन्न विधा, साहित्यिक गतिविधि, सृजनाका पाटा र बाटाहरू।
यहाँहरू अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्गार सुनिरहनु भएको छ। अभिव्यक्तिको अर्को माध्यम उद्गारमा यहाँहरूले आफ्ना सृजना पठाउन सक्नुहुन्छ। पत्रचारको लागि हाम्रो ठेगाना हो कार्यक्रम उद्गार, पोस्टबक्स नम्बर 634, रेडियो नेपाल काठमाडौँ। इमेल आईडी हो radioudgar@gmail.com, radioudgar@gmail.com।
श्रोताहरू, यहाँहरू अहिले रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ। आजको उद्गारमा हुनुहुन्छ बहुविधाका स्रष्टा केदार शर्मा हुनुहुन्छ, त्यसो त उहाँ संचारकर्मी पनि हुनुहुन्छ। बागद्वारदेखि चोभारसम्म उहाँको चर्चित कविता त हुँदै हो, यही कवितालाई श्रृंखलाबद्ध बगाउँदै आएका छौं। यो कवितामा उहाँले प्रकृतिप्रति चिन्ता र चासो व्यक्त गर्नुभएको छ। प्रकृतिलाई दोहन गर्ने क्रममा प्रकृतिको हामीले दोहोलै काटेका छौं कि जस्तो पनि लाग्छ। कवि केदार शर्मा के थप्नुहुन्छ त?
दोहोलो काटेका छौं र बडा संवेदनाहीन ढंगले दोहोलो काटेका छौं। यो बागमतीको मात्रै होइन, यो त हामी भित्र भएको बैगुनीपनको प्रतीक पो हो त। आफ्ना ठाउँमा सबै कुनै नदीलाई हामीले बाँकी छोडेका छैनौं। वीरगंजमा गएर हेर्नुहोस्, शीर्षिया फेवाताल हेर्नुहोस्, एउटा मान्छेको जात कतिसम्म कृतज्ञ हुन सक्छ, कतिसम्म बैगुनी हुन सक्छ? मर्दा ती बग्नुपर्छ, घाँटीमा हालेर गलाएर सुने पानी त्यही हो। पानी जस्तो जीवनको आधारभूत एउटा तत्वप्रति हामी कृतज्ञ हुन सक्दैनौ। जेको पूजा गर्छौं,
पानी जीवन हो, जीवन पानी, पानीमै अडेको छ जिन्दगी।
एउटा पानी जस्तो कुराको पनि पूजा गर्ने र अपवित्र पनि पारिराख्ने गर्छौं भने हाम्रो जस्तो दोहोरो चरित्र कसको छ? हामी जति बैगुनीको छ। यही कुरो हो लेख्नको
लागि। हजुर, कविता बगाउँदै जाउँ। अब
बगाउँदै जाउँ। टेकुकै आसपासमा उहिले नेमुनिले तपस्या गरेको ठाउँ, त्यहाँ राम्रा राम्रा मन्दिरहरू थिए। त्यहाँनिर भकारी भन्छन्, यसो नदीको छेउमा बसेर लुगासुगा धुने, नुहाउने, सन्ध्या गर्ने, जपतप गर्ने राम्रा राम्रा चिजहरू थिए, सबै बिग्रिसके। विडम्बना, सभ्यताको राजमार्ग आफै दुर्घटनामा पर्छ भनिन्छ नि, नदी चाहिँ सभ्यताहरू सबै नदी किनारमा हुन्छ। विडम्बना, सभ्यताको राजमार्ग आफै दुर्घटनामा पर्छ। खण्डित कोसे ढुङ्गाहरू, खण्डित बिसौनीहरू, खण्डित यात्रा, नदी सिर्जना होइन मूर्छा बग्छ। बागमतीको बगरमा उभिएर सिंगो शहर कृतज्ञताको समूह गान गाउँछ। बागमतीमा हिजो आज पानी होइन विडम्बना बग्छ। बागमती टेकुबाट पनि तल लागिसकेपछि बिस्तारै बल्खु हुँदै अगाडि बढ्छ अनि विष्णुमती उताबाट आउने बल्खु खोलो, अरू खोलाहरू मिसिँदै जान्छन् र शहर त्यहीँ बग्न थाल्छ। शहरले विभिन्न कुनाबाट बगाएका पाप धर्म त्यहीँ बग्न थाल्छन्। पशुपतिमा पूजा गरेका या ठाउँ ठाउँमा पूजा गरेका फूल प्रसाद त्यहीँ आइपुग्छन्, दूध त्यहीँ आइपुग्छ, श्रीखण्ड त्यहीँ आइपुग्छ, अघिल्लो रात होटलमा खाएका संसार सबभन्दा महँगा रक्सीहरू त्यहीँ आइपुग्छन्, अत्तर त्यहीँ आइपुग्छ। अब त्यहाँको भाग पढौँ है। दामी दामी भाषण, दामी दामी प्रतिबद्धता, दामी दामी गोष्ठी र दामी दामी समाचारहरूमा शहर दिनदिनै उत्साहित हुन्छ र अचानक र कहिलेकाहीँ त अकारण पनि झ्वैय हुन्छन् सबै उमङ्गहरू र सड़कमा पोखिन्छन् र बागमतीतिर बग्न थाल्छन्। यस शहरका त निराशाहरू पनि दामी हुन्छन्। शहरमा टायर बाल्छन् मान्छे, भोलिपल्ट बिहानै कुचिकारहरूले त्यो फोहोर बढार्छन्, त्यो अगाडिको अघिल्लो दिनको टायरको खरानी बगाउने ठाउँ त त्यही हो। मान्छेको अघिल्लो दिनका जोसहरू, फुटेका सिसाहरू, त्यो सम्पूर्ण कुराहरू, मान्छेको क्रान्तिकारीता बग्ने त त्यही देखियो। त्योभन्दा अन्त त कहीँ पुगेको देखिएन अहिलेसम्म। दामी दामी भाषण, दामी दामी प्रतिबद्धता, दामी दामी गोष्ठी र दामी दामी समाचारहरूमा शहर दिनदिनै उत्साहित हुन्छ, तर अचानक र कहिलेकाहीँ त अकारण पनि झ्वैय हुन्छन् सबै उमङ्गहरू र सड़कमा पोखिन्छन् र बागमतीतिर बग्न थाल्छन्। गजब छ, यस शहरका त निराशाहरू पनि दामी हुन्छन्। दामी दामी अत्तर र दामी दामी रक्सीले शहर उत्तेजित हुन्छ र दामी दामी रासलीलामा मग्न हुन्छ। नाच्छ, उफ्रन्छ, चम्कनुसम्म चम्कन्छ र उत्कर्ष अग्नि स्खलित हुन्छ अनि बागमतीमा गएर धोई पखाली गर्छ। विडम्बना, यस शहरको त नपुंसकता पनि दामी हुन्छ। शहर दामी दामी परिधानमा सजिन्छ, दामी दामी साधन प्रसाधनहरूको प्रयोग गर्छ र दामी दामी परिकारको तृप्ति लिन्छ। शहर दामी जीवन बाँच्छ र अन्त्यमा सिङ्गो शहर नै बागमतीको बगरमा आइपुग्छ। अहो, कति त यहाँसम्म पनि प्राइस ट्याग झुन्ड्याएरै आइपुग्छन्। सबैका निराशा, सबै नपुंसकता, धेरैका सपना, धेरैका विपना, षड्यन्त्र, पाप, प्रायश्चित, तीन शहरको तीन चौथाई आमदानी यही बग्छ। निहालेर हेर्नुहोस्, बागमतीको पानीमा देखिन्छन् रगत र पसिनाका इन्द्रेणी रंगहरू, नदेखिने रूपहरू, नलेखिने कथाहरू। यो पानीमा तपाईँको रूप देखिन्छ, मेरो रूप देखिन्छ, बागमतीमा ऐना बग्छ, चोभारमा नेपालको सबभन्दा महँगो पानी बग्छ। बागमती तरिन्थ्यो पहिला, सायद उत्कर्षको पंक्ति हो, अब एक किसिमले
कविता बग्न बाँकी नै छ, हामी चोभारसम्म पुगेका छौं,
चोभारसम्म पुग्यौं। अब सायद कविताको विश्राम खण्ड अघि सुरुमा तपाईँले पढ्नु भएको खण्ड आइपुग्छ। बागमतीमा मैले पनि एकपटक नुहाएको छु, 38 सालको जनै पूर्णिमाको दिन,
माथि मुहानतिरै नहुनु,
मुहानतिर होइन, पशुपतिमै। त्यो बेलासम्म मुहान, जनै पूर्णिमाको बेला भनेको बर्खाको बेला, बागमती घिनलाग्दो थिएन। म मेरो मामासित पुगेको थिएँ, नुहाइयो, बिस्तारै बागमतीको पानी छोइयो भनेदेखि हात धुनुपर्ने स्थिति भयो। बागमतीमा पौडी खेलेर हुर्केका भन्ने साथीहरू छन् मेरा, होइन, बागमती तरिन्थ्यो, बागमती तर्न गाह्रो हुन्थ्यो भन्ने मान्छेहरू मैले भेटेको छु। नदी त तरिँदो रहेछ त हामी, तर नदी मान्छेको बेलामा पस्यो भने के हुन्छ? यो कविताको अन्तिम र विश्राम खण्ड,
हजुर, सुन।
मान्छे त पौडिन्छ, जङ्घार तर्छ, पुल हाल्छ, भएन डुङ्गा चढ्छ, जहाज चढ्छ, मान्छे त जसरी भए पनि पानी तर्छ। तर एउटा नदी कदाचित मान्छेको भेलमा बग्यो भने, कदाचित शहरको समुद्रमा डुब्यो भने, तर्न पनि सक्दैन, सास फेर्न पनि सक्दैन, डुबेर मर्छ। चोभारमा नेपालको सबभन्दा निर्जीव पानी बग्छ, चोभारमा नेपालको सबभन्दा निर्जीव पानी बग्छ,
चोभारमा नेपालको सबभन्दा निर्जीव पानी बग्छ, बागद्वारदेखि चोभारसम्म। एउटा सिलसिलाबद्ध कविता बोल्दा बोल्दै हामीले उद्गारको समय सकिसकेका छौं। कथा संसारको तानाबाना लिएर आउनुभएको थियो, उद्गारमा पनि मैले निम्ता गरिहाले। अब कथा संसारमा भेट त भइहाल्छ, शनिबारदेखि, शनिबार बिहान 9:15 बजेदेखि भेट त भइहाल्छ केदार शर्मासँग। तैपनि अहिले सुपारी निम्तो केही बाँड्नुहुन्छ कि?
एकदम बाँड्छु। श्रोताहरू खास गरी उद्गारका श्रोताहरू नै हुनुहुन्छ, कथा संसारका श्रोताहरू पनि, साहित्यिक मनहरू, तपाईँको भाषामा भन्ने हो भने सृजनशील मनहरू, सृजनशील मनहरू भन्नुहुन्छ। ती मध्ये पनि खास गरी लेखक बन्न चाहने र आख्यान लेख्न चाहनेहरूका लागि हाम्रो कार्यक्रम निकै उपयोगी होला भन्ने तपाईँ र मलाई दुवैजनालाई विश्वास छ।
हजुर,
हामीले के सोचेका छौँ भनेदेखि, यो त म रमेशजीकै तर्फबाट पनि भन्छु, यो कार्यक्रम वास्तवमा अहिलेसम्म चलेका कार्यक्रमहरूभन्दा फरक हुनेछ भन्ने हामीले सोचेका छौँ। फरक सार्थकताको दृष्टिले फरक, फरक अलिकति शिक्षामूलक भएकाले फरक, र हाम्रो देशमा सृजनशील लेखनको पढाइ नभइरहेको अवस्थामा यसले सृजनशील लेखनको पढाइ नै त नभनौं, तर सृजनशील लेखनप्रति प्रवृत्त हुनका लागि धेरै युवा सर्जकहरूलाई प्रेरित गर्छ भन्ने लागेको छ। त्यसैले सुपारी निम्तो चाहिँ के भने, आफू पनि सुन्नुहोस्, आफूले मन पराएका माया गरेकाहरूलाई पनि सुन्न भनिदिनुहोस्, शिक्षक हुनुहुन्छ विद्यार्थीहरूलाई सुन्न भनिदिनुहोस्, अभिभावक हुनुहुन्छ केटाकेटीलाई सुन्न भन्नुहोस्, बालबालिका हुनुहुन्छ दाजु दिदीहरूलाई सुन्न भनिदिनुहोस्, हाम्रो कार्यक्रम सुनिदिनुहोस्।
म आमा हुँ तिम्री, म कान्तिपुरी हुँ, आदि कवि कि अलकापुरी हुँ। गीतकार राममान त्रिसितले यही काठमाडौँ, यही अलकापुरी सुन्दर होस् भन्ने भावना गीतमा व्यक्त गर्नुभएको छ। गलामा गला मिलाउनु भएको छ लोचन भट्टराईले। बागद्वारदेखि चोभारसम्म कवि केदार शर्माको एउटै कविताको न्यूमा यो गीत पनि हामीले छुटुक्क जोडिसकेका छौं। आजका अतिथि कवि केदार शर्माजीप्रति हार्दिक आभार व्यक्त गर्दै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु। नमस्कार।
मकान।